بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على رسوله الكريم وعلى آله وأصحابه أجمعين. أما بعد، دیکھو بات چل رہی تھی ذکر قرآن سے، ذکر کا ثبوت قرآن سے، کے بارے میں تین باتیں تھیں. فرمایا لوہے کی لکیر کی طرح آپ انہیں دلوں میں لکھ لو. پہلی بات، جو انسان جس قدر اللہ سے محبت کرتا ہے مخلوق اس سے محبت کرتا ہے. دوسری چیز، جو انسان اللہ رب العزت کی عبادت کرے گا تو مخلوق اس کی خدمت کرے گا. اور تیسری چیز، جو انسان اللہ رب العزت سے ڈرے گا تو مخلوق اس سے ڈرے گی. یہ سب چیزیں. پھر محمود غزنوی کا واقعہ تھا، تو فرمایا فذکرونی اذکرکم، اس کی تفصیل چل رہی تھی. تم مجھے فرش پر یاد کروں گے، میں پروردگار تمہیں عرش پر یاد کروں گا. شیخ عبد الواحد ایک بزرگ گزرے ہیں، انہوں نے ایک مرتبہ دعا مانگی کہ اللہ جنت میں آپ نے جسے میرا ساتھی بنایا ہے، اگر دنیا میں وہ زندہ ہے تو مجھے اس سے ملا دیجیے. اس نے مانگی دعا شیخ عبد الواحد نے، اس سے آپ مجھے ملا دیجیے. اللہ والوں کی دعائیں بھی عجیب ہوتی ہے. فرمایا مجھے اس سے ملا دیجئے، اللہ والوں کی دعائیں بھی عجیب ہوتی ہیں. چنانچہ انہوں نے ایسی دعا مانگی، اللہ تعالیٰ کے ہاں قبول ہوتی. ان کو بتا دیا گیا کہ ایک حبشہ کی رہنے والی عورت ہے، میمونہ اس کا نام ہے، میمونہ حبشن آپ کی وہ ساتھی بنے گی زندگی کی جنت میں. اب وہ چلے اس گاؤں کی طرف، ان کو بتا دیا گیا. جی، اب وہ گئے اس کی طرف. وہاں جا کر پوچھا میمونہ کہاں ہے. وہاں والوں نے کہا کہ وہ تو بڑی عمر کی عورت ہے، بکریاں چراتی ہے، وہ کہیں باہر بکریاں چرا رہی ہوگی. یہ وہاں پہنچ گئے، دیکھا کہ ایک درخت کے نیچے کھڑی وہ نفلے پڑ رہی ہے اور ان کی بکریاں قریب قریب چر رہی ہے، مگر وہ وہیں چر رہی ہے، ادھر ادھر بھاگتی دوڑتی نہیں ہے. بکریوں کی تو عادت ہے کہ وہ بکھر جاتی ہے. انہوں نے جب غور کیا تو کیا دیکھا، دور دور ان کو دو چار ایسے جانور نظر آئے، دور دور ایسے جانور نظر آئے، درندے بھیڑیے وہ بیٹھے ہوئے تھے اور بکریاں ان کے ڈر کی وجہ سے قریب قریب ہی چر رہی تھی. اللہ حفاظت کرتا، ادھر جاتی ہی نہیں تھی. اب یہ حیران کہ بکریاں تو نہیں جاتی تو بھیڑیے تو ان کو کھا لیتے، بھیڑیے بھی نہیں کھا رہے اور یہ خدا کی بندی نفل پڑ رہی. جب انہوں نے سلام پھیرا، اللہ نے اس کے دل میں بھی ڈال دیا اتقو فراست المؤمن. تو انہوں نے کہا عبد الواحد، اللہ تعالیٰ نے ملاقات کا وعدہ تو جنت میں بنایا ہے، آپ یہاں کیسے آ گئے؟ پتا چل گیا اب یہاں کیسے آگے. انہوں نے کہا میں نے دعا مانگی تھی، لیکن ایک بات یہاں آ کر جو میں نے دیکھی تو اس نے حیران کر دیا. آپ نماز پڑھ رہی ہے، بکریاں چر رہی ہے، بھیڑیے بیٹھے ہیں، ان کو کہتے کچھ نہیں. تو کہنے لگی عبد الواحد، یہ بات سمجھنی آسان ہے، جس دن سے میں نے اللہ تعالی سے صلح کر لی، بھیڑیوں نے اس دن سے میری بکریوں کے ساتھ صلح کر لی. ہم اللہ تعالیٰ کی اطاعت اور فرما برداری کریں گے، اللہ تعالیٰ ماتحتوں کو ہمارا موتی اور فرما بردار بنا دیں گے. ہم اللہ تعالیٰ کی فرما برداری کریں گے تو اللہ تعالیٰ ہمارے ماتحتوں کو ہمارا فرما بردار بنا دیں گے. تو فرمایا تم میرے موتی بن جانا، میں مخلوق کو تمہارا موتی بنا دوں گا. بشر حافی رحمت اللہ علیہ، اذکرونی اذکرکم، تم میری عزت کرنا، میں تمہیں عزت عطا کروں گا. مشنا حافظ رحمت اللہ علیہ ایک بزرگ گزرے، ان کے بارے میں آتا ہے کہ شروع میں پولیس محکمہ میں تھے، پولیس ڈپارٹمنٹ میں تھے، اور شراب پینے کی عادت تھی. ایک مرتبہ جا رہے تھے، راستے پر کیا دیکھا کہ ایک کاغذ کا ٹکڑا پڑا ہے اور اس پر اللہ کا نام لکھا ہوا. یہ دیکھ کر دل پر چوٹ لگی کہ اللہ کا نام اور نیچے پڑا ہوا ہے. اس کاغذ کے پرچے کو اٹھایا اور اس کو اونچی جگہ پر رکھ دیا. فوراً دل میں بات ڈالی گئی، کتنا چھوٹا سا عمل، فوراً دل میں یہ بات ڈالی گئی، میرے بندے آپ نے میرے نام کو پاؤں سے لے کر سر تک اٹھایا، میں پروردگار تمہارے نام کو فرش سے عرش تک اٹھاؤں گا. انہوں نے تو اللہ کے نام کو اٹھایا، اللہ تعالیٰ نے ان کے نام کو فرش سے عرش تک اٹھا دوں گا. چنانچہ توبہ کی توفیق نصیب ہوگی. یہی بات ان کی توبہ کی توبہ کا ذریعہ بنی. اللہ، یہی بات ان کی توبہ کا ذریعہ بن گئی. اور وقت کے بڑے اولیاء میں سے گزرے، تم میری عزت کرو، میں تمہیں عزت دوں گا. فذکرونی اذکرکم، تم میری اطاعت کرو، میں تمہاری اطاعت کروں. چنانچہ ہمیں چاہیے ہم اللہ کی بھی عزت کرے اور شعائر اللہ کی بھی عزت کرے. شعائر اللہ کہتے ہیں ہر وہ چیز جس کو دیکھنے سے اللہ یاد آئے، وہ شعائر اللہ، اللہ کی نشانیاں. ہر وہ چیز جس کو دیکھنے سے اللہ یاد آئے، جس کی نسبت اللہ کے ساتھ ہو، جسے کلام اللہ، بیت اللہ، یہ سب شعائر اللہ ہے. کامل اولیاء اللہ، اللہ والے بھی شعائر اللہ ہے. اولیاء اللہ کی بات کیا کرنا، ان اولیاء کاملین کے جہاں قدم لگ جاتے ہیں، اللہ ان جگہوں کو بھی شعائر اللہ میں شامل فرما لیا کرتے ہیں، جہاں قدم لگ جاتے ہیں. قرآن پاک میں فرما دیا، ان الصفا والمروة من شعائر اللہ، صفا اور مروہ شعائر میں سے، نشانیاں ہیں اللہ کی. صفا مروہ تو شعائر اللہ میں سے ہے. اب وہاں پر کون گیا ہے؟ ہاجرہ، صابرہ کے قدم لگے ہیں، مہاجرہ کے، صابرہ کے قدم لگے ہیں. اللہ نے صفا مروہ کو شعائر اللہ میں سے بنا دیا، تو اللہ رب العزت کا ادب کرے اور ان شعائر اللہ کا بھی ادب کرے. آج کلام اللہ کا ادب نہیں ہے، آج کلام اللہ کا ادب نہیں ہے. ہمارے ایک دوست حج عمرہ کے لیے گئے، تو حرم شریف میں ایک صاحب کو دیکھا کہ وہ سویا ہوا ہے اور سر کے نیچے اس نے قرآن مجید کو رکھا ہوا ہے. یہ تو ہمارے ملکوں میں عام ہے، لیکن وہاں پر بھی عام ہے. تو وہاں پر دیکھا کہ سویا ہوا ہے اور سر کے نیچے تکیا نہیں، قرآن کو بنایا. اللہ، اب پاکستان، ہندوستان، بنگلہ دیش کے لوگوں کی علماء نے تربیت ایسی کی ہے کہ ان کے دل میں قرآن پاک کی اہمیت ہی ایسی بٹھائی ہوتی ہے، جب کوئی اسی ایسی حرکت دیکھتے ہیں تو ہم تو تڑپ ہی اٹھتے ہیں، کہ نہیں آپ لوگوں نے دیکھا ہوں گا سفروں میں، ہم تو تڑپ اٹھتے ہیں کہ یہ کیا ہو گیا. تصور ہی نہیں کر سکتے کہ قرآن نیچے رکھنا تو دور کی بات، سر کے نیچے. وہ بیچارہ گیا، وہ بیچارہ گیا ابھی، کیونکہ دیکھا ہوگا بھائی کیا کر رہا ہے، اس کو شاید پتا نہ ہو. وہ گیا، جا کر اس نے اس کے سر کے نیچے سے قرآن پاک نکالا، اس کی آنکھ کھلی. اس نے کہا تم نے سر کے نیچے سے کیوں نکالا؟ اس نے کہا اللہ کا کلام ہے، سر کے نیچے لے کر پڑے ہو. آگے سے جواب دیتا ہے کہ میں نے سر کے نیچے رکھا ہوا ہے، پاؤں کے نیچے تو نہیں رکھا نا. کیا کہتا ہے کہ میں نے سر کے نیچے، پاؤں کے نیچے تو نہیں رکھا ہوا ہے. اب بتائیے، اللہ کا کلام کا ادب سیکھو. تو بیت اللہ شریف کی طرف پاؤں کر کے سو رہے ہیں بھائی، چار سائڈیں ہیں، تین سائڈ کی طرف پاؤں کر لیتے، ضروری ہے کہ ادھر ہی پاؤں کر کے سونا ہے؟ کہتے جی اس میں کیا حرج ہے، نہیں ہے. یہاں پر بھی دیکھو، سوئیں گے تو بیت اللہ کی طرف پاؤں کر کے سو. عجیب ہے. और पूछो तो कहेगी इसमें क्या हर्ज है। एक और मुसीबत है आजकल, क्या है, नंगे सर आकर नमाजें पढ़ते हैं, टोपी नहीं पहनते, नंगे सर आकर नमाजें पढ़ते हैं, कहते हैं जी हरज ही क्या है उसमें, और टोपी पहने तो उसमें क्या हो गया, बोले हरज ही क्या है, हो जाती है ना। मैंने एक बच्चे को समझाया कि भाई मस्जिद में आओ तो सर ढाक कर आओ, नबी अलैहिस्सलाम की सुन्नत इस्तिमरारी है, सुन्नत है, हमेशा आपने सर ढाका है, कि नबी अलैहिस्सलाम आदतन सर मुबारक के ऊपर अमामा लेकर टोपी लेकर नमाज अदा फरमाया करते थे। और जामे तिर्मिजी के हाशिए पर हजरत मौलाना अहमद अली मुहद्दिस सहारनपुरी रहमतुल्लाह अलैह ने हदीस नकल फरमाई है कि अमामा के साथ नमाज पढ़ना बगैर इमामा के पढ़ने से 70 गुना ज्यादा फजीलत रखती है। तो चलो वो भी नहीं हो सकता, टोपी ही सही, तो नंगे सर तो ना आओ। कहने लगा जी हो जाती है नमाज तो। हैरान हुआ कि भाई उसे कैसे समझाऊं, मैं उसे कैसे समझाऊं। फिर मैंने उसे बुलाया, मैंने कहा अच्छा एक बात सुनो, अगर एक आदमी के पास कपड़े ना हो, फकत एक पहनने के लिए छोटा सा पाजामा है जो नाफ को भी ढांप लेता है और घुटनों तक आ जाता है, अगर वो इतने से कपड़ों से नमाज पढ़े तो फोकाहा ने लिखा है कि नमाज तो उसकी भी होगी। मैंने कहा बताओ कल को आपके इमाम साहब मुसल्ले पर इस हाल में आकर खड़े हो जाए और कहे कि आओ मैं तुम्हें नमाज पढ़ाता हूं, तो पढ़ लोगे? खाली नीचे का पहन कर आ जाए ऊपर तो पढ़ लोगे, नमाज तो हो जाएगी। तो सोच कर कहने लगा नहीं ये तो अच्छा नहीं लगता कि इमाम साहब आकर और कच्चा पहनकर और खड़े हो जाए। तो जब उसने ये बात कही तो मैंने कहा एक बात सुनो, आपका एक दोस्त अगर यही यानी सिर्फ पाजामा छोटा सा पहनकर पहना हुआ आपका दरवाजा खटखटाए और कहे दरवाजा खोलो मैंने आकर बैठना है तो पसंद करोगे? तो कहने लगा नहीं ये कैसे हो सकता है इस लिबास में कोई मेरे घर आए। मैंने कहा इस लिबास में तुम्हारे घर आए तो तुम्हें बुरा लगता है और अल्लाह ताला को बुरा नहीं लगता उसके घर आए तो। अल्लाह ताला को बुरा नहीं लगता, अल्लाह ताला को बुरा नहीं लगता। सुनिए कुरान अल्लाह ताला इरशाद फरमाते ये लोग जो मेरे घर में आने वाले थे उलाइक मा कान लहुम अन यदखुलूहा इल्ला खाइफीन, उनको चाहिए था कि अगर मस्जिद में दाखिल होते तो इस तरह जिस तरह किसी शहनशाह के दरबार में बड़ा हैबत ज़दा होकर कोई दाखिल होता। ये बंदे मेरे घर में इस तरह दाखिल होते तो मैंने कहा ये खाइफीन की निशानी है, आगे आते हैं नंगे सर और जरा बनियान पहन कर जाए ना दफ्तर में, किसी दिन ऑफिस में जाओ जरा बनियान पहन कर क्या हाल होता है, और अल्लाह के घर में आ जाते हैं और फिर कहेंगे नमाज तो हो जाती है, तो वहां भी ऑफिस में हो जाएगा ना, काम तो हो जाएगा आपका। तो कहते जी हाँ ड्रेस कोड है ना, तुम्हारी दुनिया के तो ड्रेस कोड और परवरदिगार के घर का कोई ड्रेस नहीं। एक साहब कहने लगे हरज क्या है? मैंने कहा अच्छा ये बताओ अल्लाह ताला अगर किसी को बंदर बनाकर जहन्नम में फेंक दे तो हरज ही क्या है, किसी को बंदर बनाकर जहन्नम में फेंक तो हरज क्या है? अदब सीखने की जरूरत है, इसको कहते हैं सब बेअदब बन गए ना, तो अदब सीखने की जरूरत है। कहते जी हो जाती है, बहुत सारी चीजें हो जाती है लेकिन आदाब होते हैं। ये जो अल्लाह की मोहब्बत का इनकार करते हैं फिर वो अदब भी खो बैठते हैं, क्योंकि मोहब्बत से अदब आता है और जो मोहब्बत ही नहीं है तो अदब क्या रहेगा, अब उसका क्या है, उनको तुम समझा भी नहीं सकते जब तक के वो बीमारी ना चली जाए। सैयदना अली रजी अल्लाह का खौफ देखिए, सैयदना अली रजी अल्लाह जिनको नबी अलैहिस्सलाम ने जन्नत की बशारत दी, जिनको बाबुल इल्म फरमाया, आप मस्जिद में दाखिल होने लगते थे तो चेहरे मुबारक जर्द हो जाता, ये खौफ था, पीला हो जाता था। किसी ने कहा हजरत हमने तो ऐसा खौफ ज़दा आपको किसी हाल में भी नहीं देखा, फरमाया तुझे पता है मैं किस शहनशाह के दरबार में दाखिल हो रहा हूं, तो मस्जिद का अदब सीखिए, कलामुल्लाह का अदब सीखिए, अहलुल्लाह का अदब सीखिए, अल्लाह वालों का भी अदब, कुरान का भी अदब और मस्जिद का भी अदब, लेकिन अदब ही नहीं जानते हैं। तो تو نہ مسجد کا ادب کر رہے ہیں، نہ کلام اللہ کا، نہ اللہ والوں کا. آج علم سیکھنے سے پہلے ہمیں ادب سیکھنے کی ضرورت ہے، علم سیکھنے سے پہلے ادب سیکھنے کی ضرورت ہے. تو فرمایا کہ تم میری عزت کرو، میں پروردگار تمہیں عزت عطا کروں گا. فذکرونی اذکرکم، تم میری عزت کرو، میں پروردگار تمہیں عزت کروں گا. میرے بندو، تم معصیت سے بچنے کے وقت مجھے یاد کرنا، گناہ سے بچنے کے وقت مجھے یاد کرنا، مصیبت سے بچانے کے لیے میں تمہیں یاد کروں گا. سیدنا یوسف علیہ الصلوۃ والسلام کو دیکھیے، اپنے گھر سے چلے، بھائیوں نے کنویں میں ڈالا، بھائیوں نے کنویں میں ڈالا، اور جب کنویں میں ڈالا تو پھر کنویں سے نکالا گیا. اس کے بعد ان کو چند کھوٹے سکوں کے عوض بیچا گیا. وَشَرَوْهُ بِسَمَنٍ بِسَمَنٍ بَقْسٍ دَرَاهِمَ مَعْدُودَةٍ. یہاں ایک عجیب علمی نکتہ ہے، تفاسر میں لکھا ہے، فرمایا کہ یوسف علیہ السلام کا حسن بے مثال ہے، یوسف علیہ السلام کا حسن بے مثال ہے، ضرب المثل ہے، مثال ہے دنیا میں. اور یہ مادر ذات تھا ان کا حسن، یہ ماں کے پیٹ سے ملا تھا. تو جب ماں کے پیٹ سے حسن ملا اور اس وقت بھی حسین تھے، تو قیمت کتنی لگ رہی ہے؟ بہت تھوڑی سی. وَشَرَوْهُ بِسَمَنٍ بَقْسٍ دَرَاهِمَ مَعْدُودَةٍ، چند کھوٹے سکے. خوبصورتی تو اتنی، قیمتی تو اتنے، لیکن ان کی قیمت جب لگی تو چند کھوٹے سکے. تو معلوم ہوا کہ حسن ظاہری کی قیمت اللہ کے ہاں چند کھوٹے سکے ہوتی ہے. حسن ظاہری کی قیمت اللہ کے یہاں چند کھوٹے سکے ہوتی ہے. عبرت ہے حسن کے پیچھے مرنے والوں کے لیے، اور جو دنیا کے حسن کے پیچھے مرتے اس کی قیمت ہی کوئی نہیں. تو فرمایا حسن کے پیچھے مرنے والوں کے لیے عبرت ہے جو چند کھوٹے سکوں کی متا کے پیچھے بھاگے پھر رہے ہیں، لیکن پھر اللہ تعالیٰ نے ان کو علم عطا کیا. ولما بلغ اشدہ واستوى آتیناہ حکما وعلما وکذلک نجزی المحسنین. اور پھر ان پر امتحان آیا، اللہ نے کامیاب فرمایا، بالآخر ان کو جیل میں جانا پڑا. آخر میں کہاں جانا پڑا؟ اب اتنا سارا حسن ہے تو لوگوں کو قیمت وہ کرنا چاہیے نا، نہیں، جیل میں جانا پڑا. پھر اللہ تعالیٰ نے جیل سے نکالا، تختے سے اٹھایا، ان کو تخت عطا فرما دیا. تو حضرت یوسف علیہ السلام نے معصیت سے بچنے کے وقت میں اللہ کو یاد کیا اور بچ گئے، پروردگار نے بچا لیا. کوئی اپنا نہیں، وہاں پردیس ہے نا، اپنا گاؤں نہیں، پردیس ہے. کوئی اپنا نہیں، رشتہ دار نہیں، کوئی ایسا بندہ نہیں کہ جو ان کا خون کا رشتہ دار ہو. لیکن اس پردیس میں جہاں بندہ بے سہارا ہوتا ہے، اللہ تعالیٰ جیل سے ان کو اٹھاتے ہیں اور پورے کے پورے ملک کا ان کو والی بنا دیتے ہیں. تو فرمایا کہ تم معصیت سے بچنے کے لیے مجھے یاد کروں گے، تو میں مصیبت کے وقت میں تمہیں یاد کروں گا. جیل میں ہے، اب جیل میں کون پوچھے گا؟ وہاں کوئی اپنے علاقے والا بھی نہیں کہ چھڑانے کے لیے آ جائے. لیکن اللہ کو یاد کر رہے ہیں تو اللہ تعالیٰ نے ان کو وہاں سے جیل سے خالی نکالا نہیں، بلکہ اسی حکومت کا انہی کو بڑا بنا دیا. اللہ فرمایا کہ میرے بندو، تم راحت کے وقت مجھے یاد کروں گے، میں پروردگار تکلیف کے وقت تمہیں یاد کروں گا. بنی اسرائیل کی ایک عورت کا واقعہ ہے، ذکر پر چل رہی کہ ذکر کا کیا فائدے ہے، یعنی فذکرون، یعنی اللہ کو یاد کرنے کے کیا کیا فائدے بتا رہے. دیکھو، مصیبت کے وقت یاد کروں گے تو راحت کے وقت اللہ یاد کرے گا. انہوں نے گناہ کے وقت یاد کیا تو مصیبت اللہ تعالیٰ نے کو یاد کیا. تو اس پر ساری مثالیں بتا رہے ہیں کہ اللہ کو یاد کرو، جب بھی کوئی پریشان اللہ کو یاد کرو. تو بنی اسرائیل کی ایک عورت کا واقعہ ہے، وہ اپنے بچے کو لے کر جا رہی تھی. ایک بھیڑیا آیا اور بھیڑیے نے جو اس پر حملہ کیا تو بچہ نیچے گر گیا. بھیڑیے نے بچے کو اٹھا لیا اور بھاگا. جب ماں نے دیکھا کہ بچے کو لے جا رہا ہے تو ماں کے دل سے آہ نکلی. اب وہ کیا دیکھتی ہے؟ ایک نوجوان سوار سامنے سے آیا. بھیڑیے نے جب اس کو آتا ہوا دیکھا تو گھبرا گیا اور بچہ اس کے منہ سے نیچے گر گیا. उस नौजवान ने बच्चे को उठा लिया और आकर माँ को दे दिया तो बड़ी खुश हुई, कहने लगी तू कौन है जिसने मेरे बच्चे की हिफाजत की और मुझे बच्चे से मिला दिया। वो कहने लगा मैं अल्लाह ताला का फरिश्ता हूँ। क्या कहने लगा? मैं अल्लाह ताला का फरिश्ता हूँ। एक मर्तबा तू घर बैठी खाना खा रही थी, एक फकीर ने तेरे दरवाजे पर आकर अल्लाह के नाम पर मांगा था, तेरे घर में और खाना नहीं था, तूने अपनी रोटी उठाकर उसको दे दी थी। क्योंकि तुमने अपने मुंह का नवाला निकाल कर साहिल को अता कर दिया था तो अल्लाह ने भेड़िए के मुंह का नवाला निकालकर तुम्हें वापस कर दिया। हाँ। तुम भी अपने, क्योंकि खाना तुम्हें खाना था लेकिन तुमने फकीर को दे दिया अल्लाह के नाम पर, तो अल्लाह ताला ने शेर के मुंह से ऐसी भी वो निकालकर तुम्हें वापस कर दिया। तो उस वक्त उसने अल्लाह को याद किया था, तो यहां पर मुसीबत के वक्त अल्लाह ने उसको याद किया। यह फज़कुरूनी अज़कुरकुम, तुम मुझे याद करो मैं तुम्हें याद करूंगा। तो अब किस वक्त याद किया था और अल्लाह किस वक्त उनकी मदद कर रहा है पता भी नहीं चलता। अल्लाह तुम राहत में मुझे याद करोगे, मैं परवरदिगार जहमत के वक्त तुम्हें याद करूंगा। जी उसका एक माना यह भी है, फज़कुरूनी अज़कुरकुम, ओ मेरे बंदो तुम माजरत के साथ मुझे याद करोगे, मैं परवरदिगार मगफरत के साथ तुम्हें याद करूंगा। चुनाचे जब इंसान अल्लाह से माफी मांगता है परवरदिगार फिर उसके गुनाहों को माफ फरमा देते हैं। हजरत यूनुस अलैहिस्सलाम मछली के पेट में है। यूनुस अलैहिस्सलाम कहां है भाई? मछली के पेट में है। उन्होंने ला इलाहा इल्लल्लाह की आवाज सुनी, पूछा ये अल्लाह ये कैसी आवाज है? फरमाया कि मेरे प्यारे यूनुस अलैहिस्सलाम ये समंदर की तह की कंकरिया है जो हमारी तस्बीह पढ़ रही है। मछली के पेट में थे और ला इलाहा इल्लल्लाह की आवाज सुनी तो उन्होंने पूछा अरे बारी ताला ये क्या है? तो फरमाया समंदर की जो कंकरिया है ना मेरा जिक्र कर रही है, जो हमारी तस्बीह पढ़ रही है ला इलाहा इल्लल्लाह कह रही है। इधर यूनुस अलैहिस्सलाम के दिल में और अल्लाह की तरफ रुजू हुआ, उन्होंने पढ़ना शुरू किया ला इलाहा इल्ला अंत सुभानक इन्नी कुंतु मिनज़्ज़ालिमीन। अब जब उन्होंने पढ़ना शुरू किया परवरदिगार ने इस आयत की बरकत से मछली को हुक्म दिया, उसने आपको समंदर के किनारे पर डाल दिया। मछली के पेट में अल्लाह को याद किया तो अल्लाह ने उनको नजात दे दी, तो फरमाया समंदर के किनारे पर डाल दिया, हत्ता कि अल्लाह ताला ने नजात अता फरमा दी। अब देखिए कुरान पाक में अल्लाह ताला अजीब अंदाज से उसको फरमाते हैं, जरा तवज्जो के साथ सुनिएगा। अल्लाह ताला फरमाते हैं अपने यूनुस अलैहि सलाम के बारे में, फलौला अन्नहु कान मिनल मुसब्बिहीन ललबिस फी बत्निहि इला यौमी युबअसून। अगर यूनुस अलैहि सलाम हमारी तस्बीह वहां बयान न करते तो कयामत के दिन तक वो उसी तरह मछली के पेट में रहते, यानी अगर हमें याद न करते तो कयामत तक पेट में रहते तो मालूम हुआ कि मछली के पेट में घेर गए थे। अब इससे बचने के लिए उन्होंने अल्लाह ताला के सामने माजरत पेश की, ला इलाहा इल्ला अंत सुभानक इन्नी कुंतु मिनज़्ज़ालिमीन, परवरदिगार ने उससे नजात अता। इसलिए हर जगह पर किसको याद करोगे? गर्मी बहुत हो रही है, पंखा बिल्कुल नहीं, हवा नहीं चल, अल्लाह को याद करो या अल्लाह मैं फंस गया, अल्लाह फौरन रास्ता खोल। सर्दी बहुत हो रही है, कोई मुजाहद आ गया, अल्लाह को याद करो। हर वक्त अल्लाह को याद करो, अल्लाह की तरफ मुतवज्जे हो, तो फौरन अल्लाह हवा भेज देंगे, अल्लाह गर्मी डाल देंगे, अल्लाह कुछ न कुछ लाएंगे। घरों में भी बहुत कुछ हो तो अल्लाह को याद करो। अब ये चीज हमारे लिए भी सबक है, हम भी तो मछली के पेटों में घिरे हुए हैं, हम भी तो मछली के पेट में घिरे हुए ने। हर एक की मछली जुदा जुदा होती है, वो दूसरी मछली में, हम दूसरी मछली में, किसी की दुकान उसके लिए मछली बनी हुई है, अरे है क्या नहीं, किसी की दुकान उसके लिए मछली, वो दुकान में घेरा हुआ है तो वो उसकी मछली है, हाँ तो उसके लिए मछली बने, निकल ही नहीं सकता बेचारा, सुबह से शाम तक उसी की फिक्र, सारा दिन ये दुकान के अंदर, सारा दिन ये दुकान के अंदर, और जब रात आती दुकान उसके अंदर। अरे समझे कुछ, सारा दिन ये दुकान के अंदर और जब घर गया तो दुकान उसके अंदर। अरे समझे, आज हमारा यह हाल है कि सारा दिन ये दुकान के अंदर और जब रात आती है तो दुकान उसके अंदर, दुकान में घेरा हुआ है। कहते हैं जी क्या करूं, दुकान से फुर्सत ही नहीं, और किसी के लिए घर मछली का पेट बन जाता है, किसी के लिए घर मछली का पेट बन जाता है। घर के मामला उलझ जाते हैं, बीवी की वजह से, बेटी की वजह से, बेटी की वजह से वो इन मुसीबतों में पड़ जाता है, तो उसके लिए घर ही मछली का पेट बन गया कि एक मुसीबत को दूर करता हो तो दूसरी उलझ जाती है। तो फरमाया कि वो बच ही नहीं सकता, ये भी मछली का पेट है। किसी के लिए उसका दफ्तर ऑफिस मछली का पेट है, तो हरेक का मछली का पेट जुदा जुदा है, और किसी के लिए कोई इंसान मछली का पेट बन जाता है, कोई इंसान मछली का पेट बन जाता है कि किसी इंसान से ऐसा ताल्लुक हो गया कि उसकी मोहब्बत दिल में ऐसी आई कि अब उसी की मोहब्बत में गिरफ्तार है। अब बैठता है तो उसी को सोचता है, चलता है तो उसी को सोचता है, उसी की मोहब्बत में गिरफ्तार है, अब नजात ही नहीं होती। तो हर इंसान के मछली का पेट मुख्तलिफ है। अगर हम चाहते हैं हम भी मछली के इस पेट से बाहर निकले, अरे चाहते हो निकलना कि नहीं फंसे हुए आप तो? नहीं, अगर निकलना चाहते हैं तो हम भी इस्तगफार कसरत से करें, चाहते हैं तो अफसर, और अगर नहीं करेंगे तो इस मछली के पेट में कयामत तक फंसे रहेंगे, मौत तक फंसे रहेंगे। जैसे नूह अलैहिस्सलाम के बारे में इस्तगफार किया तो निकाला गया, हम भी करेंगे तो अल्लाह हमें भी निकालेगा। परवरदिगार ने फरमाया फलौला अन्नहु काना मिनल मुसब्बिहीन ललबिसा फी बत्निहि इला यौम युबअसून, कयामत के दिन तक वो मछली के पेट के अंदर रहते। इसलिए हमें चाहिए कि हम अल्लाह ताला से गुनाहों की माफी मांगे तो परवरदिगार हमें चीज अता फरमा देंगे, उससे नजात अता फरमा देंगे। हर तरफ परेशानी होगी लेकिन जो नेकोकारी की जिंदगी गुजारने वाला होगा अल्लाह ताला उसको सुकून की जिंदगी दे देंगे, ये कोई मुश्किल नहीं है। आपने देखा होगा कई मर्तबा आधे घर में बारिश होती है और बाकी आधे घर में धूप चमक रही होती है ना, रास्ते में देखो तो इधर बारिश है और इधर धूप है। अरे देखा कि नहीं देखा ऐसा? धूप चमक रही होती है, एक ही दरख्त की दो शाखे है, एक मुर्दा होती है और दूसरे के ऊपर फल लगे होते हैं, एक ही बाप के दो बेटे हैं, एक बे औलाद होता है और दूसरे को अल्लाह कसरत से औलाद अता फरमा देते, एक ही दरिया है, समंदर है, लेकिन उसके इधर का पानी ले तो मीठा और इधर का पानी ले तो कड़वा। समंदर के अंदर भी मीठे पानी के दरिया चलते हैं, तो एक ही समंदर इधर का पानी ले मीठा और उधर का ले तो कड़वा। एक घर आधे में बारिश आधे में धूप, एक ही दरख्त आधा फल कड़वा और आधा फल मीठा, क्या मतलब? अल्लाह ताला उस पर कादिर है। अगर इन परेशानियों के दौर में हम यहां रहकर अल्लाह को राजी करेंगे, अगर इन परेशानियों के दौर में हम यहां रहकर अल्लाह को राजी करेंगे, अल्लाह परेशान हालात के अंदर भी हमें सुकून की जिंदगी अता फरमा दे। परेशान के हालात में परेशान होने की जरूरत नहीं है, अल्लाह को राजी करेंगे तो अल्लाह ताला हमें सुकून की जिंदगी अता फरमा देंगे, वो उस पर कादिर है, वो अता फरमाता है। अल्लाह ताला का मामला अपने बंदों के साथ जुदा होता है, अल्लाह ताला का मामला अपने बंदों के साथ जुदा होता है। इसलिए जो बंदा अल्लाह रब्बुल इज्जत के साथ मोहब्बत करता है फिर अल्लाह ताला का मामला भी उसके साथ जुदा हो जाता है। जो बंदा अल्लाह रब्बुल इज्जत के साथ मोहब्बत करता है फिर अल्लाह ताला का मामला उसके साथ जुदा हो जाता है, फिर अल्लाह ताला का मामला उसके साथ जुदा। अब इस सारी बात का लब्बे लुबाब निचोड़ क्या है, खुलासा जरा समझिए। जब कोई बंदा अल्लाह ताला के लिए कुर्बानी देता है, दूसरों से बढ़कर अल्लाह से मोहब्बत करता है, अल्लाह ताला का मामला उसके साथ जुदा होता है। अब एक बात सुनिए कि कुरान में कई दफा नबी अलैहिस्सलाम से सवाल पूछे गए, अल्लाह ताला ने उन सवालों के जवाब अपने महबूब की जबान से दिलवाए। तो एक कुरानी उसलूब है, मसलन पूछा गया यसअलूनक अनिल अहिल्ला, ये सवाल बयान किया, ए मेरे प्यारे महबूब ये आपसे चांद के बारे में पूछते हैं, तो जवाब क्या मिला? कुल या मवाकीतु लिन्नास वल हज, आप फरमा दीजिए। तो उसलूब कुरानी है कि पहले सवाल फिर महबूब की जबान से उसका जवाब। यस अलूनका अनिल खमरी वल मैसिरी, यह सवाल तो जवाब कुल, आगे है उसका जवाब कुल यानी फरमा दीजिए। यस अलूनका अनिल महीज, जवाब कुल हुआ अजन। यस अलूनका अनिल यतामा, कुल इस्लाहुल लहुम खैर, यह है इसका जवाब। तो अल्लाह ताला ने सवाल भी नकल किया और फिर जवाब महबूब की जबान मुबारक से दिलवाया। सारे कुरान में यही दस्तूर है, लेकिन एक सवाल ऐसा था कि पूछने वालों ने पूछा तो परवरदिगार को भी जवाब देने का मजा आया। और वो कैसा था कि पूछने वालों ने पूछा ही सवाल कुछ ऐसा था, पूछने वालों ने अल्लाह के बारे में पूछा कि अल्लाह के महबूब जरा बताइए कि अल्लाह ताला हमारे दूर है या करीब है। किसी ने पूछा कि अल्लाह ताला हमारे अल्लाह दूर है या करीब है। तो जब अपना मामला आया तो अल्लाह ताला ने जवाब देते हुए पूरा उसलूब बदल दिया, के रख दिया, अंदाज बदल दिया। कुरान पाक में सवाल का तस्करा और अंदाज से फरमाया, फरमाया वैदा सअलक इबादी अन्नी फइन्नी करीब। ये जवाब ये फरमाया, कुल नहीं फरमाया, फइन्नी करीब फरमाया। ये नहीं कहा कि आपसे मेरे बारे में पूछते हैं, आप बता दीजिए, क्योंकि अब अपने ताल्लुक का मसला था, अब अंदाज बदल दिया, अब सवाल का पैटर्न बदल दिया। अब सवाल कैसे, वैदा सअलक इबादी अन्नी, और जब आपसे पूछे ये बंदे मेरे बारे में, तो फइन्नी करीब, मैं तो बिल्कुल करीब हूँ। करीब है या दूर है, तो फरमा मैं तो करीब हूँ। सुभान अल्लाह। तो देखिए अल्लाह ताला की जात के बारे में जब बंदों ने मोहब्बत की वजह से पूछा तो अल्लाह ताला ने फौरन खुद जवाब अता फरमा दिया, यानी वो कुल के लफ्ज का फासला दरमियान में बन जाता था वो भी पसंद न फरमाया। फइन्नी करीब, मैं तो उनके करीब हूँ, फौरन जवाब अता फरमाया। दूसरी बात, एक जाब्ता है कि जब भी कोई आदमी फौत होता है, जब भी कोई आदमी फौत होता है तो उसकी रूह मलिकुल मौत कब्ज करते, कौन करता है भाई? अरे भाई, रूह कब्ज करने वाला फरिश्ते का नाम क्या है? इज़राइल है, मलिकुल मौत है, उसी को इज़राइल कहते हैं। जिब्रील तो नहीं है ना? तो फरमाया जो जो फरिश्ता रूह कब्ज करता है वो नेक हो, मलिकुल मौत कब्ज करते हैं, वो नेक हो, जाहिद हो, आबिद हो, कारी हो, हाफिज हो, आलिम हो, वली हो, बॉस हो, कुतुब हो, अब्दाल हो, जो कुछ भी हो, मलिकुल मौत रूह को कब्ज करते है कि नहीं, हर एक की। लेकिन एक बंदा ऐसा जिसने अल्लाह के नाम पर जान देने के लिए दुश्मन के सामने सीना खोला, एक बंदा ऐसा कि जिसने दुश्मन के सामने सीना खोला और अल्लाह के नाम पर जान दी, क्योंकि निस्बत अल्लाह की हो गई। अब यहां पर अल्लाह ताला ने अपना जाब्ता बदल दिया। चुनाचे तफसीर कुर्तुबी में लिखा है, जब कोई आदमी आम फौत होता है मलिकुल मौत उसकी रूह कब्ज करते हैं, लेकिन जब शहीद की शहादत का वक्त आता है, शहीद की शहादत का वक्त आता है, तो उस वक्त अल्लाह रब्बुल इज्जत मलिकुल मौत से फरमाते हैं, मलिकुल मौत, ये बंदा मेरे नाम पर जान दे रहा है, अब तू पीछे हट जा, उसकी रूह मैं परवरदिगार कब्ज करूंगा दीन के नाम पर। लिहाजा शहीद की रूह को अल्लाह ताला खुद कब्ज फरमाया करते हैं। सुभान। आम दस्तूर है, जब कोई मर जाए, बड़ा बुजुर्ग वली क्यों ना हो, हुक्म है शरीयत का, उसके नहला दीजिए, है कि नहीं? कोई भी वली हो, कोई भी हो, तो क्या हुक्म, उसको नहला दीजिए और उसे कफन का लिबास पहना दीजिए, हुक्म होता है, ताकि हाजिर हो सके मेरे दरबार में। लेकिन जब कोई बंदा शहीद हुआ है तो वहां पर अल्लाह ने उसको बदल दिया, बंदा शहीद हुआ है ये अल्लाह अब उसको भी नहला दे, तो परवरदिगार ने जाब्ता बदल दिया, फरमाया नहीं, ये तो खून में नहा चुका है, अब उसको पानी में नहलाने की क्या जरूरत है, अब खून में ही नहाना उसका काफी हो गया। अल्लाह हम उसका ड्रेस बदल दे, फिर फरमाया क्या उसको कफन ड्रेस पे बदल दे, कफन पहना दे, फरमाया नहीं, ये खून के धब्बे जिस्म पर लगे हैं, कपड़ों पर लगे हैं, मुझे तो वो ऐसे ही लगे रहे जैसे फूल उसके जिस्म पर जुड़े हुए हो, इसलिए उसी लिबास में उसको दफन कर दो। अल्लाह ने उसको बदल दिया मोहब्बत। कयामत के दिन उन्हीं जख्मों के फूलों को लेकर आएगा, मैं परवरदिगार कबूलियत अता फरमा दूंगा। तो देखिए जिसने अल्लाह के नाम पर जान दी, परवरदिगार ने उसके लिए जाब्ता बदल दिया। तो बिल्कुल इसी तरह जो बंदा अल्लाह का बन जाता है तो फिर परवरदिगार उसका बन जाता है। जो अल्लाह का बन जाता है तो अल्लाह किसका बन जाता है? उसी का हो जाता है। हमारे मशाइख ने फरमाया, मन कान लिल्लाह कान अल्लाह लहू, जो अल्लाह का हो जाता है अल्लाह ताला उसके हो जाते हैं। तो गोया खुलासा ये निकला कि तुम मुझे याद करो, मैं तुम्हें याद करूंगा। तुम मुझे फर्श पर याद करो, मैं तुम्हें कहां याद करूंगा? अर्श पर याद करूंगा। तुम मेरी इताअत करो तो मैं मखलूक को तुम्हारा मुती बना दूंगा। तुम मेरी इज्जत करो, मैं मखलूक में तुम्हें इज्जत दे दूंगा। अगर तुम राहत के वक्त मुझे याद करोगे, मैं तुम्हें जहमत के वक्त याद करूंगा। अगर तुम मुझे माजरत के साथ याद करोगे, मैं परवरदिगार तुम्हें मगफिरत के साथ याद करूंगा। बल्कि यहां तक फरमाया, फज़कुरूनी फी महदिकुम अज़कुरुकुम फी लहदिकुम, तुम मुझे अपने बिस्तर ऊपर याद करोगे, मैं परवरदिगार तुम्हें कब्रों में याद करूंगा। तो ये दो लफ्ज है, मगर दो लफ्जों में बात समझा दी। ये पूरा कल भी उसी दो लफ्जों पर बात हुई थी और आज भी ये दो लफ्ज है, दो लफ्जों में पूरी बात समझा दी कि बंदो मेरे साथ जैसा मामला करोगे मेरी तरफ से वैसा मामला होगा। तो तुम मुझसे मोहब्बत करना, मैं तुमसे मोहब्बत करूंगा। तुम मुझे याद करना, मैं तुम्हें याद करूंगा। तुम मुझे मनाना, मैं तुम्हें मनाऊंगा। तुम इबादत लेकर आओगे, मैं परवरदिगार कबूल कर लूंगा। तुम दुआ के लिए हाथ फैलाओगे, मैं परवरदिगार झोलिया भर के रख दूंगा। तुम कयामत के दिन ईमान का तोहफा लेकर आना, मैं परवरदिगार अपने जमाल के हुस्न का दीदार अता फरमा दूंगा। ईमान होगा तो हुस्न देंगे, अल्लाह अपना दीदार कराएंगे। तुम मेरे बन जाओगे, मैं परवरदिगार तुम्हारा बन जाऊंगा। अल्लाह रब्बुल इज्जत हमें अपनी याद की तौफीक अता फरमाए। अल्लाह अल्लाह अल्लाह। तो ये बात थी भाई जिक्र के बारे में। तो हर वक्त अल्लाह को याद करो। ऐसे याद तस्बीह वो तो आदत डालने के लिए है ताकि गफलत दूर हो जाए, लेकिन हकीकत में तो हमें अल्लाह की याद हर वक्त हो। रटूंगा हर वक्त नाम तेरा, रटूंगा हर वक्त नाम तेरा, दहन में जब तक जबा रहेगी, दहन यानी मुंह में जब तक जबान रहेगी, तेरी तरफ दौड़ता रहूंगा, बदन में जब तक जान रहेगी। जी तो अब आगे फरमाते हैं, जिक्र का लफ्ज अल्लाह ताला की याद के लिए भी इस्तेमाल होता है। जिक्र का लफ्ज अल्लाह ताला की याद के लिए भी इस्तेमाल है। चुनांचे अल्लाह ताला इरशाद फरमाते हैं, फज़कुरूनी अज़कुरुकुम, तुम मेरा जिक्र करो मैं तुम्हारा जिक्र करूंगा। चुनांचे हदीस पाक में आता है, व इन ज़करनी फी मलाइन ज़करतु फी मलाइ खैरिन मिन्हु, और अगर मुझे किसी महफिल में बंदा याद करता है नहीं, तो मैं उस बंदे को उससे बेहतर यानी फरिश्तों की महफिल में याद करता हूं। व इन ज़करनी फी नफसी ज़करतुहु फी नफसी, और अगर वो मुझे अपने दिल में याद करता है तो मैं उस बंदे को अपने दिल में याद करता हूं। तो यहां जिक्र से मुराद याद है। जिक्र से मुराद क्या है? याद है। चुनांचे अल्लाह ताला फरमाते, अकीम सलात लिज़िक्री, नमाज कायम करो मेरी याद की खातिर। तो नमाज का भी असल मकसद अल्लाह की याद है। अब जिक्र की दो किस्में, जिक्र कितनी किस्में? आज जिक्र का जो माना है हम इस महफिल में लेंगे, इसका मतलब अल्लाह की याद है। अल्लाह ताला को याद करने के दो तरीके, एक तो ये कि इंसान जबान से अल्लाह ताला को याद करे, एक तो ये है कि इंसान जबान से अल्लाह ताला को याद करे, और दूसरा ये है कि इंसान अपने दिल में अल्लाह को याद करे, यानी जिक्र लिसानी और जिक्र कल्बी। ये दो तरीके, एक इंसान जबान से अल्लाह को याद करे और एक इंसान अपने दिल में अल्लाह को याद करे। जबान से याद करने को लिसानी जिक्र कहते हैं और दिल में याद करने को कल्बी जिक्र है। लिसानी जिक्र तो यह हुआ कि इंसान की जबान से खैर की बातें निकले, जैसे दावत, दावत में पूरा का पूरा जबानी जिक्र है भाई, अल्लाह की बातें करना, अल्लाह की बड़ाई बन, अल्लाह की कुदरत, अल्लाह की ताकत को बोलना, تو فرمایا یہ لسانی ذکر یہ ہوا کہ انسان کی زبان سے خیر کی باتیں نکلے، یا کبھی سبحان اللہ، الحمدللہ، اللہ اکبر، لا الہ الا اللہ، استغفار، درود شریف، یہ جتنے کلمات زبان سے نکل رہے سب ذکر میں داخل ہیں، تو اس کو لسانی ذکر کہا جاتا ہے. اور جب انسان اپنے دل میں اللہ تعالیٰ کو یاد کرتا ہے تو اس کو قلبی ذکر کہا جاتا ہے. اپنے دل میں اللہ تعالیٰ کو یاد کرتا ہے تو اس کو قلبی ذکر کہا جاتا ہے. حدیث پاک میں ذکر قلبی کے لیے ذکر سری کا لفظ بھی آیا ہے، اور ذکر خفی کا بھی لفظ آیا ہے، اور ذکر خامل کا بھی لفظ آیا ہے. تو یہ تمام الفاظ قلبی ذکر کے لیے حدیث پاک میں استعمال ہوئے ہیں. اگر آپ غور کریں تو کسی کی یاد ہمیشہ انسان کے دل میں ہوتی ہے، کسی کی یاد ہمیشہ انسان کے دل میں ہوتی ہے. یعنی آپ غور کرو تو دل میں تو انسان کی یاد لے، زبان پر اس کا ذکر نہیں آتا، لیکن دل میں یاد ہوتا ہے. کبھی بہت ایسے مرتبہ ہوتا ہے، اب اس کو مثال سے سمجھ، زبان سے تو اس کا اظہار ہوتا ہے. آپ غور کیجئے، جب کوئی ماں اپنے بچے کو خط لکھوائے جو دور گیا ہوا کسی کنٹری میں، تو ہمیشہ لکھواتی کہ بیٹا میرا دل تجھے بہت یاد کرتا ہے. کیا کہتے ہیں؟ کہ میرا دل تجھے بہت یاد کرتا ہے. زبان سے وہ سب کی مجلس میں بیٹے کا نام نہیں لیتی ہے، لیکن دل میں اس کا بیٹا وہ بھولا نہیں ہے، بھولی نہیں ہے. اس نے کبھی یہ نہیں لکھوایا کہ بیٹا میری زبان تجھے یاد کرتی ہے، یہ کبھی نہیں لکھا کہ میری زبان تجھے، بلکہ کیا فرماتے، میرا دل تجھے یاد کرتا ہے. کبھی کسی دوست نے دوسرے دوست کو لکھا کہ میری زبان تجھے بہت یاد کرتی ہے، ہمیشہ یہی بات کہی جائے گی کہ بھائی میرا دل تجھے بہت یاد کرتا ہے. ارے کہ نہیں، میرا دل تجھے بہت یاد کرتا ہے. تو یہاں سے معلوم ہوا کہ یاد کا مقام انسان کا دل ہے، اور ذکر کا معنی کیا ہے؟ یاد، یاد ہے نا. تو یاد کا مقام انسان کا دل ہے، زبان سے تو اس کا اظہار ہوتا ہے، اصل یاد دل میں ہوتی ہے. وہ جن کا عشق صادق ہو وہ کب فریاد کرتے ہیں، وہ جن کا عشق صادق ہو وہ کب فریاد کرتے ہیں، لبوں پہ مہر خاموشی دلوں میں یاد کرتے ہیں. یعنی زبان پر تو خاموشی ہے اور دل میں یاد کرتے ہیں. اب ایک آدمی چپ چاپ یہاں بیٹھا ہو تو کہتے ہیں یار کیسے غافل بیٹھا ہے، حالانکہ غافل نہیں بیٹھا، وہ دل میں اللہ کو یاد کر رہا ہوتا ہے کہ نہیں. تو اس کو سیکھنا چاہیے کہ دل والا یاد، یہ ذکر کیسے آ جائے کہ دل کی یاد. تو لبوں پر مہر خاموشی دلوں میں یاد کرتے ہیں. جو سچے عاشق ہوتے ہیں وہ کبھی فریاد نہیں کرتے، مصیبت آئی ہے تو زبان نہیں ہلاتے ہیں، زبان کو بند کر دیتے ہیں. مصیبت آئی تو زبان کو بند کرتے تو دلوں میں یاد کرتے، دلوں میں یاد کرتے. تو جب انسان کے دل میں سچی محبت ہوتی ہے تو زبان تو خاموش ہوتی ہے اور دل میں یاد ہوتی ہے. قرآن مجید میں بھی ذکر کی یہی دو قسمیں بتائی گئی. چنانچہ قرآن مجید کی ایک آیت ہے، اللہ تعالیٰ ارشاد فرماتے وَذْكُرْ رَبَّكَ فِي نَفْسِكَ، ذکر کر اپنے رب کا اپنے نفس میں، یعنی اپنی سوچ میں، اپنی دھیان میں. اے فی قلبک، مفسرین نے لکھا ہے کہ یہاں مقصد یہ کہ تو اپنے دل میں اللہ کو یاد کر. اب دل میں اللہ تعالیٰ کو کیسے یاد کرے؟ تو آگے اس کی تفصیل بتائی گئی، تَذَرُّعًا وَخِيفًا، یعنی گڑ گڑاتے ہوئے اور بہت خفی انداز سے، کسی کو پتا ہی نہ چلے. چنانچہ تفسیر معارف القرآن میں حضرت مفتی محمد شفیع صاحب رحمۃ اللہ لکھتے ہیں، قرآن پاک کے ان الفاظ سے ذکر قلبی کا ثبوت ملتا ہے. جی تو سمجھ میں بات آ گئی بھائی. لا الہ الا اللہ محمد رسول اللہ، اللہم صلی علی سیدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اے اللہ ہمارے گناہوں کو معاف فرما، ہماری خطاؤں سے برگزر فرما، ہماری لغزش و قصور و نادانیوں کو معاف فرما. اے اللہ ہم تیرے بندے ہیں، حقیقت میں نہایت ہی گندے ہیں، گندگی سے پاک فرما، گندگی کا سلیقہ عطا فرما. اے اللہ ہماری عیبوں کی پردہ پوشی فرما، ہمارے عیبوں کی پردہ پوشی فرما، ہمارے نگاہوں کو پاک فرما، ہمارے دلوں کو صاف فرما، ہمارے سینوں کو اپنی محبت سے لبریز فرما، और हमारे अंग अंग में अपने इश्क की आग को पैदा फरमा। ए अल्लाह आने वाली जिंदगी को गुजरी हुई जिंदगी से बेहतर बना। ए अल्लाह आने वाले अय्याम को गुजरे हुए अय्याम से बेहतर बना। ए अल्लाह हम सब भिखारी है, रमजान के भिखारी है, आपके दर पर भीख मांगने आ गए हैं। ए अल्लाह बाज भिखारी मांगने वाले रमजान के स्पेशल होते हैं, वो हमारे घरों पर आते हैं तो बच्चे भी कहते हैं कि अम्मी ये रमजान का भिखारी आ गया, उसको कुछ न कुछ दे देते हैं। ए अल्लाह हम भी तो आपके भिखारी हैं, ए अल्लाह आपके दरबार में आकर बैठ गए हैं। ए अल्लाह हर साल आते हैं, ए अल्लाह आप हमें कुछ न कुछ अता फरमा दीजिए। ए अल्लाह आप जानते हमारे दिलों को और हमारे दिलों के सवालों को भी जानते हैं। ए अल्लाह आपको कहने की कोई जरूरत नहीं, सारी दुनिया के धुतकारे हुए हैं, आपके दर पर आकर पड़े हुए हैं। ए अल्लाह अगर आपने भी धुतकार दिया तो ए अल्लाह हम दुनिया में कौन हमें पनाह देगा, ए अल्लाह फिर दुनिया में कौन हमें रखेगा। ए अल्लाह आप हमें न धुतकारिए। ए अल्लाह अगरचे हमारे पास नेकियां नहीं है, गुनाह बहुत है, इन गुनाहों को नेकियों से बदल दीजिए और ए अल्लाह हमें माफ कर दीजिए। ए अल्लाह हमें माफ कर दीजिए। ए अल्लाह माफी मांगने के लिए आपके पास आए हैं, आपके दरबार में है, रात हो चुकी है, सबने अपने दरवाजे बंद कर लिए हैं, लेकिन ए अल्लाह आपका दर खुला है, आपके दर पर हम खिटखिटा रहे हैं। ए अल्लाह ये उठे हुए हाथों को ए अल्लाह खाली वापस न लौटा। ए अल्लाह इनमें तेरे नेक बंदे भी है और भी दूर बैठे माँ बहने भी हाथ उठाए हुए है, ए अल्लाह उनकी भी रातें हो चुकी है। ए अल्लाह उनमें भी तेरा किसी का अमल तो तुझे पसंद होगा, उसके तुफेल में हमें माफ फरमा दे, उसके तुफेल में हमारी दुआओं को कबूल फरमा दे। ए अल्लाह आपसे क्या मांगे, ए अल्लाह मांगने का ढंग भी नहीं आता, कहीं ऐसा न हो कि बेअदबी हो जाए। ए अल्लाह बगैर मांगे हमें अता फरमा दे। ए अल्लाह हम गुनाहों से माफी मांग रहे हैं, ए अल्लाह और जो कुछ भी हम दीन की मेहनत कर रहे हैं, ए अल्लाह इस मेहनत में जो कमी कोताही हो रही हमें माफ कर दे और हमारी इस मेहनत को आप कबूल फरमा लीजिए, हमारी इस मेहनत को हमारी हिदायत का जरिया बना दीजिए। ए अल्लाह एतिकाफ में भी बैठकर मेहनत कर रहे हैं, कितने लोग ए अल्लाह तेरे रास्ते में निकल कर मेहनत कर रहे है, ए अल्लाह हरेक मेहनत करने वाले की मेहनत को कबूल फरमा लीजिए। ए अल्लाह उसमें सिफात कबूल फरमा दीजिए और ए अल्लाह जहाँ जहाँ भी दीनी इज्तिमात हो रहे हैं, ए अल्लाह उनमें सिफात कबूलियत पैदा फरमा दीजिए। ए अल्लाह तमाम मशाइख की उम्रों में आफियत के साथ में बरकता फरमा दीजिए। ए अल्लाह जहाँ जहाँ भी दीन का काम हो रहा है तो काम के और काम के करने वालों की हिफाजत फरमाइए। ए अल्लाह उम्मत के जान और माल की हिफाजत फरमा। ए अल्लाह उम्मत में जो बेघर है उनको घर अता फरमा, जो बे औलाद उनको औलाद साले अता फरमा, और जो साहिब औलाद है उनके औलाद को नेकोकार बना, फरमा बरदार बना, माँ बाप की आंखों की ठंडक बना, और जिन घरों में जवान बच्चे बच्चियां बैठी हुई है उनके मुस्तकबिल को रोशन फरमा, उनके माँ बाप के लिए उनके फरीजे को अदा करना आसान फरमा। या अल्लाह हमारी दुआओं को कबूल फरमा। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम وتب علينا إنك أنت التواب الرحيم وصلى الله تعالى على خير خلقه محمد وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين.